समुदायको आवाजलाई सधैँ सम्मान गर्ने रेडियो रेडियो नारायणी 105.2 मेगाहर्ज।
मुक्तक सँगै रात घर्केको बेला, छातीभित्र कसैको याद सर्केको बेला, मुक्तक सँगै रात घर्केको बेला, छातीभित्र कसैको याद सर्केको बेला, म तपाईँको मनमा सुस्ताउन आएको छु, म तपाईँको मनमा सुस्ताउन आएको छु, शब्द शब्दमा आँसु धर्केको बेला, शब्द शब्दमा आँसु धर्केको बेला। सामुदायिक रेडियो रेडियो नारायणी 105.2 मेगाहर्जमा हरेक बिहिबार राति 8:45 बीबीसी लन्डनको नेपाली सेवापछि आउने मुक्तक विधामा आधारित रेडियो कार्यक्रम मुक्तक संसार।
स्वागत गर्न चाहन्छु यहाँहरू सम्पूर्णलाई। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ समुदायको आवाजलाई सधैँ सम्मान गर्ने तपाईँको आफ्नै रेडियो सामुदायिक रेडियो रेडियो नारायणी 105.2 मेगाहर्ज। कार्यक्रम हो मुक्तक संसार। कतै तपाईँलाई भूकम्पले झकझकाइरहेको बेला अनि कतै राहत नभएको बेला, राहतविहीन भएको बेला, आज फेरि कतै तपाईँको मोबाइलमा अनि कतै रेडियो सेटमा पहिले जस्तै हार्दिकताका साथ स्वागत गर्दै उपस्थित भइसकेको छु नियमित बिहिबार राति आउने तपाईँको प्रिय रेडियो कार्यक्रम मुक्तक संसार लिएर म कार्यक्रम प्रस्तुता विवेक नौपाने। प्राविधिक कक्षमा हुनुहुन्छ प्राविधिक मित्र चन्द्रबहादुर विश्वकर्मा। भूकम्पको कम्पन घरिघरि भइरहन्छ, आँखाबाट टिल्पी नासु गइरहन्छ। भूकम्पको कम्पन घरिघरि भइरहन्छ, आँखाबाट टिल्पी नासु गइरहन्छ। ओल्लो घर पोल्लो घर सबै शोकमा डुबे पनि मजबुर छ मान्छे सबै पीडा सहिरहन्छ। भूकम्पको कम्पन घरिघरि भइरहन्छ, आँखाबाट टिल्पी नासु गइरहन्छ। हाम्रो घर त भूकम्पले लग्यो, तेरो के छ खबर? हाम्रो घरको पुतली गाह्रो त भुइँचालोले लग्यो, हामी त घरको भित्ता चर्किएर घरभित्र बस्न नसकेर बाहिर खुल्ला आकाश मुनि बसिरहेका छौँ। यस्तै यस्तै भन्दै गाउँका साथीहरू फोन गर्छन्। म भने उनीहरूका यस्ता हृदय विदारक घटना सुन्दा भक्कानिएर रुन्छु। अनि फेरि उनीहरूले सम्झाउँछन्, ओ धेरै चिन्ता नगर, हामी ठिक छौँ। केही सम्हालिएर बोल्न खोज्दा पनि सकिरहेको हुन्न म। तैपनि बोलै एउटा वाक्य बोल्छु, राम्रोसँग सुरक्षित ठाउँमा बस्नु है। 2072 साल वैशाख 12 गते करिब 11:56 जाँदा गएको भूकम्पले तपाईँ हामी अझै सशङ्कित छौँ, त्रसित छौँ, भाव विभोर छौँ, अझ भनौँ सिङ्गो देश नै शोकमा डुबेको छ। धेरै घरबारविहीन हुनुभएको छ, आफन्तविहीन हुनुभएको छ, कतिपय गाउँ त पूर्णतया शून्यतामा डुबेको छ। गोर्खाको बारपाकमा 1200 घरमध्ये जम्मा 4 घर बाँकी छन्। त्यसो भन्दा आङ नै सिरिङ्ग भएर आउँछ। मान्छेको रुवाई र सरकारले केही पनि गर्न सकेन भन्ने चिच्चाहट सुन्दा मन थाम्नै सकिरहेका छैनौँ हामी। म आज केही बोल्न सकिरहेकै छैन, केही बोलौँ भन्दा पनि शब्दै निस्कन गाह्रो मानिरहेको छ, कारण पुरा देश नै शोकमा डुबेको बेला म के नै बोल्न सकिनँ र।
माझी बचाइदेऊ, केही ढुकढुकी छ भाके मर्न त्यसै नदेऊ मर्न त्यसै नदेऊ मेरो देश डुब्नै लाग्यो किनारे लगाइदेऊ
भौतिक र आर्थिक क्षति त के हो र यहाँ मान्छेको मृत्यु हुने संख्या दिनानुदिन बढ्दैछ हजारौँको मृत्यु हजारौँ घाइते भएको सुन्दा निकै नरमाइलो लाग्छ सुनिरहेको रेडियो पनि बन्द गर्न मन लाग्छ यस्तै यस्तै पीडाबाट गुज्रिरहेका छौँ हामी यही पीडाले नेपाली जनता रन्थनिएको बेला जब कसैले रिमाइन्डर नोट 27/04/2015 अर्थक्वेक हेल्पलाइन नम्बर इज +9771422848435 सेन्ड दिस एसएमएस टु 25 पिपुल एन्ड टेक रुपिज 325 बोनस भनेर म्यासेज पठाउँदा ती मान्छे देखेर निकै रिस उठेर आउँछ कारण सारा नेपाली शोकमा डुबिरहेको बेला बोनस भन्दै म्यासेज पठाउँछन् केही हुतियाराहरू
आफ्नै दुनु सोझौरी अरू भोक प्यासै मर्दा आफू अझै रमाउने नेपालीको पीडाले आँसु कति नझर्ने आँसु कति नझर्ने मेरो देश डुब्नै लाग्यो
मनमा एक किसिमको अमिलोपन अझै बाँकी छ कारण मैले त नेपालीको त दयनीय अवस्था देखेको छु दुःखमा पनि सामेल भएर सँगै रोएको पनि थिएँ कति हस्पिटल पनि धाएको थिएँ तपाईँ केही घर दैलोमा केही राहत दिनुहोस् हजुर भन्दै माग्दै पनि आएको थिएँ घटनास्थलमा पुग्दा मेरो आँखा रसाए म वैशाख 14 गते चितवनको भरतपुरस्थित भरतपुर अस्पताल पुगेको थिएँ त्यहाँ एकजना घाइतेसँग बोलेको थिएँ म यहाँनिर तपाईँलाई त्यही आवाज सुनाउन गइरहेको छु जुन मैले चितवनको भरतपुर अस्पतालमा कैद गरेको थिएँ तपाईँको नाम के हो बताइदिनुहोस् न
मेरो नाम भीमबहादुर घले हो
तपाईँ कहाँबाट आउनुभएको
म धादिङ जिल्ला कुमपुर गाविस वडा नाम 7 भैँसे भन्ने गाउँमा बाट आएको म
तपाईँको त्यहाँ भूकम्पको असर के कस्तो थियो को कोलाई के भयो घरहरू के कस्ता छन्
घरहरू सबै ध्वस्त केही छैन घर गोर केही छैन मान्छे चाहिँ 3 जना मर्यो हाम्रै गाउँको चाहिँ हाम्रोभन्दा तल घरको 13 जना मर्यो 3 जना मान्छे चाहिँ हाम्रो गाउँको मर्यो घाइते चाहिँ 2 जना भए म एउटा अर्को एउटा जान्छ श्रीमती छोरी मान्छे अनि अब छिटाहरूले गजुरी झारिदियो गजुरीहरूले हेलिकप्टर लान्च मारेर भनेको थियो हेलिकप्टरले उयो ठाउँ छैन भनेर त्यही गजुरीमा पाल्टाएर आएको थियो अनि भोलिपल्ट आफ्नै साथीहरूले यहाँ भरतपुर लैजा भनेर गाडी खोजेर भरतपुर पठाइदियो
अनि तपाईँलाई भूकम्पले गर्दा के भएको छ
मेरो स्वास्थ्यको लागि चाहिँ बोल्नु नहुने मलाई त्यो छातीको करङ यो बाँपट्टिको करङ जम्मै भाँचियो ढुङ्गा ढुङ्गाले चेपेर मेरो जम्मै भाँचियो अनि अरू भैँसी मर्यो बाह्रा मर्यो गोरु मर्यो गाई चाहिँ बनाएको थियो गाई मरेन परिवार अरू मान्छे चाहिँ मेरो घरको मरेन घाइतेमा मात्रै भाइ घर गोठ दुईवटा खोलमा घर थियो गोठ त्यो पनि जम्मै छैन केही घर पनि केही छैन बिस मुरी धान थियो त्यो पनि जम्मै कता पुगेको छैन घरमा खाने चामल पनि छैन म चाहिँ यहाँ हस्पिटल आएँ घरको मान्छे कहाँ सुत्या छ पानी पऱ्यो के गर्यो कहाँ बस्यो थाहा छैन मलाई
अनि तपाईँको घरको अरू परिवारहरूलाई के भएछ कसो भएछ केही थाहा छ तपाईँलाई
परको मान्छेहरू मलाई केही थाहा छैन त्यो म ऊ भएर भइहालेँ मलाई त अरूको त केही मतलब छैन मलाई थाहा छैन परिवार त के छ मलाई त अरू अरू ल्याइदियो म बिहोस परिवार आएँ म गजुरी झारिदियो भर्खरको भएको त्यो परिवार पनि कहाँ छ के खायो मलाई केही थाहा छैन कहाँ छ
अनि तपाईँसँग बस्ने उहाँ चाहिँ को हुन्छ तपाईँको
मेरो साइली छोरी हो साइली छोरी उही धादिङ जिल्लाको मलेखु ताल बेनीघाट गाविस पर्ने मैले बिहे गरेर दिएको थिएँ छोरीलाई कसले भनिदिएर थाहा पाएर गजुरीबाट छोरीले मलाई यहाँ ल्याइदियो यहाँ ल्याइदियो अब हिँड्छ अस्पतालमा भरपुर अस्पताल भन्यो भने
हुन्छ हामी पनि तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ धन्यवाद
हस् छ
हो यस्तो अवस्था थियो चितवनको भरतपुर अस्पतालमा उहाँलाई बोल्न पनि असहज भइरहेको थियो त्यो कुरा तपाईँले आवाज सुन्दा पनि महसुस गर्नुभएको होला हो यस्तै यस्तै पीडाबाट गुज्रिरहेको छ नेपाल वैशाख 12 गते आएको त्यो महाभूकम्पले तपाईँ अझै पनि ग्रसित हुनुहुन्छ होला अनि कतिपय बाहिर झुल टाँगेर सुत्दै हुनुहुन्छ होला आजभोलि पनि कसैले केही भन्न नसक्ने अवस्था छ शब्द पिटिक्कै निस्किरहेका छैनन् जति बोलौँ भनेको थिएँ त्यो बोल्न सकिरहेको छैन म आज पनि धेरै टाढा गएको थिएँ राहत वितरण गर्नको लागि धादिङ बेसी पुगेको थिएँ म राहत वितरण गर्नका लागि जहाँ त्यहाँका मानिसहरूको चित्कार सुन्दा म आफै पनि रोएको थिएँ हो मेरा आँखाबाट पनि आँसु झरेका थिए अझ यो सुन्दा पनि त्यस्तो लाग्यो कि सरकारले केही पनि हेर्न हामीलाई चामल आउँछ हेलिकप्टरले ऊ परको गाउँमा फालिदिन्छ तर यहाँ केही पनि आउँदैन मलाई निकै खुसी लाग्यो तपाईँ पहिलो पटक आउनुभयो तपाईँ पहिलो मिडिया हो जो यहाँसम्म आइपुग्नुभयो यस्तो सुन्दा म निकै नै दुःखी हुन्थेँ र आउँदा पनि दुखी नै थिएँ म हतार हतार कार्यक्रम छ भनेर सम्झिएर आइपुगेँ के बोल्न सकिरहेको छैन म आज यस्तो अवस्था थियो न घर थिए न त उड्ने तिरपाल नै थियो केही थिएन खुल्ला आकाश मुनि बसिरहेको पनि देखेको थिएँ मैले कसैको घर कतैपट्टिबाट गएको छ त कसैको कतै र धेरै त्यहाँ घरबारहीन हुनुभएको छ तर मैले त्यही घरको आडमा एउटा यस्तो दृश्य पनि देखेँ जहाँ ती भूकम्प पीडितले नपाएको टाट ओढेर ती व्यक्तिहरू जुवाको अड्डा जमाइरहेका छन् त्यो देख्दा निकै रिस उठेर आएको थियो मलाई तर के गर्न सक्थेँ र म त्यो त उनीहरूले नै बुझ्नुपर्ने कुरा हो बुझिदिएनन् मलाई लाग्यो कि उनीहरूभित्र देशभक्ति छैन माटो मेरो हो भन्ने कुरा कति पनि छैन हो यही बुझेँ मैले त्यो दृश्य देखेर
होइन भने देशभक्ति छैन हाम्रो साथीभित्र माटोलाई चोट लाग्दा मुटुहरू पर्छ
मेरो मनमा अझै पनि एउटा प्रश्न खेलिरहेको छ मलाई आइरहेको छ त्यो एउटा प्रश्न कि तिनीहरूमा माना त छैन ती मानवहीन प्राणी हुन् मैले तिनलाई मानव भनेर परिभाषित पनि गरिनँ चितवनमै पनि म राहत सङ्कलन गर्ने क्रममा देखेको थिएँ कतिपय व्यक्तिहरू चेस खेल्दै थिए कतिपय लुडो अनि घाम ताप्दै तास खेलेको पनि देख्दै थिएँ सायद उनीहरूमा देशभक्ति छैन मानवता छैन त्यति बुझेँ मैले तर म तपाईँलाई के भन्छु भने कृपया तपाईँ पनि यसरी गर्दै हुनुहुन्छ भने यसो नगरिदिनु होला देशभक्ति छ भन्ने के देखाइदिनु होला
देशभक्तिको भावना जगाउनु छ सबैमा, अनि यही बेला त हो नि सबै नेपाली एक हुने। नत्र त एक नेपाली हुनुको कर्तव्य अर्कोले कसरी निभाउला र? अवस्थामा छैन म, तर यति बेला भने म एउटा लघु कथा वाचन गर्न गइरहेको छु जुन मलाई खेमलाल पहाडीजीले प्रदान गर्नुभयो। उहाँले मेरो आग्रहमा कथा पठाइदिनु भएको छ। उहाँको कथाको शीर्षक विदाई। म उहाँको सोही कथा यति बेला वाचन गर्न गइरहेको छु।
आमा म जान लागेँ, विदाले झोला टिप्दै भनिन्। पख पख भन्दै आमाले उनको निधारभरि राता अचेता लगाइदिएर शिरमा फुल सिउरिँदै भन्नुभयो, नजाऊ भन्दा मानिनौ, ल राम्ररी जाऊ, पुगेर खबर गर, मन लगाएर पढ। आमाका आँखाबाट बलिन्द्र आँसु झरे। लौ आमा पनि म मर्न जान लागेको हो र? ब्रिज कोर्स मात्रै नहो, पढ्न त म आफ्नै आमाको काखमा बसेर पढ्ने हो नि। विनिताले आमाको आँसु पुछिदिँदै भनिन्,
सम्झौता होइन सङ्घर्ष गर सङ्घर्ष, आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष, आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष, समयसँग सम्झौता होइन सङ्घर्ष गर सङ्घर्ष, आउँछन् हजार चुनौती स्वीकार गर सरस, आउँछन् हजार चुनौती स्वीकार गर सरस।
घर अगाडि अघि नै देखि रोकिरहेको माइक्रो बसको सहचालक चिच्याए, ए बहिनी छिटो गर्नु न, के बेहुली अन्माउने झैँ आलटाल गरेको यो आमैले पनि। गएँ है आमा भनेर विनिता हतार हतार माइक्रो चढिन्। आमाले हात हल्लाएर छोरीको विदाई गरिन्। यसै वर्ष 2071 सालको नियमित प्रवेशिका परीक्षा दिएकी विनिताले राजधानी गएर प्राविधिक शिक्षाको तयारी कक्षामा सहभागी हुन 2072 वैशाख 10 गते बिहिबार मात्र राजधानी हानिएकी थिइन्। साँझ आमा छोरी फोनमा गफ गरे। आमाले उनलाई के अराइ सिकाइ गर्नुभयो। यी बुढी पनि म अझै बच्चै छु र, म घर आउने बेलामा झोलुङ्गो लिएर आउँछु, तपाईँ दिनभरि लोरी गाउँदै मलाई झोलुङ्गोमा राखेर सुताउनु होला। विनिताले आमालाई जिस्काए। ल ल कता कता घुम्यौ, के देख्यौ, खबर गर्दै गर्नु, आमाले प्रेमपूर्वक भन्नुभयो। विनिताले आमालाई आफ्नो धुमधामको योजनामा भीमसेन स्तम्भ, नारायणी हिटी सङ्ग्रहालय, पशुपतिनाथ, गोदावरी, फर्पिङ जलविद्युत, सुन्दरी जल, सदर चिडियाखाना, बालाजु औद्योगिक क्षेत्र आदि रहेको सुनाइन्। 11 गते लोकतन्त्र दिवसको कारणले सरकारी बिदा परेकाले विनिताको काठमाडौँ घुम्ने इच्छा 12 गते शनिबारदेखि मात्र पुरा हुने भयो। विनिता आज बिहानैदेखि दङ्ग फुरुङ्ग थिए। बाग बजार स्थित आफ्नै सानीमाको घरबाट खाना खाएर भाइ बहिनी सहित सानीमाको साथमा रत्न पार्क आइपुगेपछि पहिले घण्टा घर हेर्ने कि सही गेट, उनीहरू दुविधामा परे। नाम चलेको विदेशी पाहुनाहरू त पहिले सहिद गेट जान्छन्, हामी किन नजाने भन्ने विनिताको कुरा सानीमालाई खुबै मन पर्यो। राजा त्रिभुवन र समस्त शहीदहरूलाई प्रणाम गर्दै उनले भनिन्, महान शहीदहरू र हाम्रा पुर्खाहरूको धरोहरलाई स्वार्थी नेताहरूले खुकुरो पारे। दिउँसो 11:30 बजे उनीहरू सुन्दरा स्थित भीमसेन स्तम्भको प्रवेशद्वारमा थिए। झन्डै 15 मिनटमा विनिता हातमा टिकट लिएर मुस्कुराउँदै सानीमा छेउ आइन्। जीवनमा मेरै हातले काटेको पहिलो टिकट, उनी आज खुबै खुसी थिइन्।
समयसँग सम्झौता होइन, सङ्घर्ष गर सङ्घर्ष, आउँछन् हजार चुनौती स्वीकार गर सर्स, आउँछन् हजार चुनौती स्वीकार गर सर्स, आउँछन् हजार चुनौती स्वीकार गर।
पालेलाई टिकट देखाएर धरहराको गोल श्रेणीमा पाइला राख्दा उनी झस्किन्। उनका आँखाले सानीमालाई हेरे, केही हुन्न, माथि पुगेपछि स्वर्गीय आनन्द पाइन्छ। उहाँले भन्नुभयो, अगाडि अगाडि भाइ बहिनी, बिचमा विनिता र तिनको पछि सानीमा लाग्नुभयो। तपाईँ पख्नुहोस् त बहिनी, भिड ज्यादा भयो, अहिले जानु होला। मेरा 3 जना छोराछोरी गइसके, म पनि जान्छु, नत्र उनीहरूलाई पनि फर्काइदिनुहोस्, सानीमाले भन्नुभयो। हुन्छ हुन्छ आन्टी, हजुर तलै कुर्नु, म भाइ बहिनीलाई माथि पुर्याएर ल्याउँछु। यति भन्दै विनिता भाइ बहिनीको हात समातेर सिँढी चढ्दै गइन्। सानीमाको फोनमा संकेत आयो। विनिताले माथि पुगेर केही बेर अगाडि खिचेको तस्विर फेसबुक मार्फत पठाइछन्। घरमा आमाको फोन बज्यो। मम्मी, म भीमसेन मोनुमेन्टको बार्दलीमा बोल्दैछु, हजुर यहाँ हुनुभएको भए। नाइँ नाइँ, नआउनु, अब म एक्लै जहाँ पनि जान सक्छु। आमा केही बोल्नु भएन, केवल सुनिरहनु भयो। अचानक आमाको हातबाट फोन खस्यो। उहाँले हडबडाएर फोन टिप्नुभयो। काँप्दा हातले त्यसलाई काँध र कानको बिचमा लगेर के च्याप्नु भएको थियो। उताबाट आएको विनिताको आवाज उहाँको कानमा ठोकियो। मम्मी, पृथ्वीको गति रोकियो, टेलिफोन र इन्टरनेट बेकार भए, यातायात र विद्युतीय सेवा ठप्प भए, सर्वत्र कोलाहल छायो, जगत अन्धकार भयो, चलायमान थिए त केवल आर्तहरू र तिनका आफन्तहरूको महत्त्वहीन रक्त सञ्चार र प्राणहीन श्वास प्रश्वास र सधैँ पिच्छे सुई झैँ पीडा दिने एफएम रेडियोहरू बिलाप गर्दै थिए। यो 1990 माघ 2 भन्दा कुनै हालतमा कम छैन। राति 9 बजे कुनै स्थानीय अस्पतालको बाहिर छिडीको अस्पतालमा आमाको मोबाइल बज्यो। कुरुवाले टिपेर कानमा लगाइदिए। पर पर कोही याचना गर्दै थिए। दिदी हजुर, मलाई माफ गर्नुहोस्, यसले छोराछोरी सबैलाई बिदाई गरेर अस्पतालमा एक्लै बसेकी छिए।
यो कथा मात्रै नभएर यथार्थ पनि हुनसक्छ। हो, यस्तै यस्तै घटना पनि घटेका हुनसक्छन्। त्यो हामीले सुन्नमा नआएको हुनसक्छ, तर मेरो आदरणीय गुरु खेमलाल पहाडीले यसलाई शब्दमा उतार्नु भएको छ। धन्यवाद खेमलाल पहाडीजीलाई, जसले मलाई यो कथा उपलब्ध गराइदिनु भयो। देश पुरा शोकमा डुबेको छ। म धादिङमा जाँदाखेरि त्यहाँका मानिसहरूको अर्थनाद सुन्दाखेरि म नै भक्कानिएको थिएँ। मैले धादिङबाट पनि केही आवाजहरू लिएर आएको छु, त्यहाँका स्थानीय बासिन्दाहरू बोलेको आवाज पनि लिएर आएको छु, तर म ठिक 9 बजे आएको थिएँ रेडियो, त्यसैले कार्यक्रमको पूर्णतया तयारी गर्न पनि भ्याइन। तपाईँकै लागि जुटिरहेको थिएँ म। तपाईँलाई केही सहयोग होस्, राहत पाउनु भयो भने मेरो आत्माले पनि शान्ति पाउँछ। त्यो भनेर म आफ्नो राहत सङ्कलन गर्न हिँडेको थिएँ र आइपुगे पनि रेडियोमा 9 बजे केही राम्रो तयारी गर्न पाइनँ मैले कार्यक्रमको लागि तर अर्को श्रृङ्खलामा भने म तिनी धादिङवासीका आवाजहरू सुनाउनेछु जुन मैले सुनेर भक्कानिएको थिएँ त्यो तपाईँलाई पनि सुनाउनु छ मैले कि तपाईँले पनि बुझ्नु छ कि नेपालमा यस्ता मानिसहरू पनि छन् जो एक मानव चामलका लागि रोइरहेका छन् सरकारले दिएन केही गरेन भन्दै हुनुहुन्थ्यो उहाँहरू सके जति हामी एउटा टोली बनाएर गएका थियौँ त्यही टोलीबाट प्रदान गऱ्यौँ गोरक्षनाथ मेडिकल सेन्टर सङ्गम रोड जिल्ला विकास समिति चितवन हेलो गाइज बालकुमारी कलेज नारायणगढ प्राङ्गिक विद्यार्थी परिषद नेपाल धर्मचोक टाइल्स एन्ड मार्बल्स धर्मचोक पटेरो पार्टी प्यालेस धर्मचोक विश्व हिन्दू परिषद नेपाल धर्मचोक हार्डवेयर धर्मचोक भूकम्पको कम्पन घरिघरि भइरहन्छ आँखाबाट टिलपिल आँसु गइरहन्छ भूकम्पको कम्पन घरिघरि भइरहन्छ आँखाबाट टिलपिल आँसु गइरहन्छ ओल्लो घर पल्लो घर सबै शोकमा डुबे पनि मजबुर छ मान्छे पीडा सबै सहिरहन्छ भूकम्पको कम्पन घरिघरि भइरहन्छ आँखाबाट टिलपिल आँसु गइरहन्छ
हैन भने देश भक्ति हैन हाम्रो छाती भित्र
हैन भने देश भक्ति हैन हाम्रो छाती भित्र
माटोलाई चोट लाग्दा मुटु हरुनु पर्छ
माटोलाई चोट लाग्दा मुटु हरुनु पर्छ
आज मैले देखेको थिएँ धादिङका केही भयावक दृश्यहरू जसले गर्दा मेरो मनमा एक किसिमको उथल पुथल ल्याइदियो चितवनबाट मैले केही पनि देखेको थिइनँ तर जब धादिङ गएँ सबै देखेँ मानिस के कसरी बसिरहेका छन् घरको हालत के कस्तो छ अनि उनीहरूको रुवाई कस्तो छ चिच्चाहाट कस्तो छ अनि सरकारको वास्ता छ कि बेवास्ता छ त्यो सबै बुझ्ने मौका पाएँ र सक्दो सहयोग पनि गरेँ त्यहाँ एकजना व्यक्ति रुँदै हुनुहुन्थ्यो ऊ बेलामा पनि मलाई सरकारले हेला गर्यो अहिले त के कुरा गरौँ मेरो हालत यस्तो छ मेरो शरीर पनि त्यस्तै छ म अशक्त छु पूर्ण रूपमा अहिले हेर्नुहोस् मैले त्यहाँ भाइ कहाँबाट टाट मागेर लिएर आएर त्यसै मुनि बस्दैछु निकै त्रसित छु मलाई डर लागिरहेको छ छेउमै घर छ फेरि भूकम्प आएर त्रिपाल मुनि फेरि सबैलाई हामीलाई मारिदिने हो कि छन त हामी सबै छौँ तर त्रसित
छौँ बिघ्न परे
तपाईँ यति बेला सुन्दै हुनुहुन्छ समुदायको आवाजलाई सधैँ सम्मान गर्ने सामुदायिक रेडियो रेडियो नारायणी 105.2 MHz हामी कार्यक्रम मुक्तक संसारमा छौँ प्राविधिक कक्षमा हुनुहुन्छ प्राविधिक मित्र चन्द्रबहादुर विश्वकर्मा र म छु कार्यक्रम प्रस्तुता विवेक नेपाने
हैन हाम्रो छाती भित्र
हैन भने देश भक्ति हैन हाम्रो छाती भित्र
माटोलाई चोट लाग्दा
आज मैले पूर्णतया कार्यक्रमको संरचना मिटेर कार्यक्रम चलाइरहेको छु कार्यक्रमको हामी पहिलाको संरचनामा छँदै छैनौँ देश कस्तो छ त्यही अनुसार म बोल्दैछु यो एउटा मात्रै आवाज बोलेको होइन सिङ्गो भूकम्प पीडितको आवाज बोलेको हो भूकम्प पीडितको आवाज बोल्दैछु म जुन मैले सुने तपाईँलाई अर्को श्रृङ्खलामा ती आवाजहरू सुनाउनेछु जुन मैले सुनेको थिएँ आज म दौडधुप गर्दै थिएँ तपाईँकै घर वरिपरि म माग्दै थिएँ भूकम्प पीडितका लागि केही त दिनुहोस् हजुर भन्दै माग्दै हिँडेको थिएँ र त्यो लगेर मैले त्यहाँ वितरण गरिदिएँ फेरि खुसी लागेको थिएँ भने त्यहाँको हालत भने अझै पनि दयनीय छ सरकारले केही सहयोग गरिदियोस् जनताको आँसु नदेखाइदियोस् सरकारले यति चाहन्छु म हामी कार्यक्रम मुक्तक संसारमा छौँ कार्यक्रम मुक्तक संसारको फेसबुक पेजका लागि फेसबुकको सर्च अप्सनमा गएर मुक्तक संसार 105.2 टाइप गरेर सर्च गर्न सक्नुहुनेछ र तपाईँले त्यहाँ एउटा पेज उठाउनुहुनेछ तपाईँले सही पेज लाइक गरेपछि कार्यक्रममा हुने हरेक गतिविधिको बारेमा जानकारी पाउनुहुनेछ र यस कार्यक्रम सम्बन्धी कुनै प्रतिक्रिया छन् भने तपाईँ एसएमएस गरेर पनि पठाउन सक्नुहुनेछ 98458 13785 तपाईँले एसएमएस गरेर पनि कार्यक्रम सम्बन्धी प्रतिक्रिया दिन सक्नुहुनेछ र हामी अर्को श्रृङ्खलामा भने मुक्तक लिएर आउँदैनौँ स्टाटस पनि म राख्दिनँ तिनी आवाजहरू सुनाउनेछु म अर्को श्रृङ्खलामा जुन मैले धादिङमा सुनेको थिएँ त्यो एउटा धादिङको मात्रै आवाज हो त्यस्तो स्थिति त्यसका अन्य ठाउँमा पनि छन् गोर्खा काठमाडौँ त्यसका विभिन्न ठाउँमा छन् यस्तै यस्तै हालत जुनले सबैलाई मर्माहत बनाएको छ टिभी हेर्दा टिभी नै बन्द गरौँ जस्तो हुन्छ आँखाबाट आँसु आएर रेडियो सुन्दा सुन्दै बन्द गर्नु मन लाग्छ यस्तै यस्तै तपाईँले पनि भएको होला म त्यहाँ धादिङ हुँदाखेरि पनि भूकम्प गयो अरे सबै मानिस बाहिर आएका थिए कारण डर थियो उनीहरूलाई आफन्त त गए गए अब हामी पनि जान्छौँ कि तर के भन्छु भने तपाईँ विचलित नहुनुहोस् आफन्त भएनन् भनेर पनि नरमाइलो नमान्नुहोस् तपाईँले भन्न त भन्नु होला तँलाई के थाहा आफन्त नहुनुको पीडा र मैले देखेको बुझेको कुरा भन्दैछु सम्हालिनुपर्छ उतार चढावका रूपमा लिनुहोस् जिन्दगीलाई हामी कार्यक्रम मुक्तक संसारको अन्तिम समयमा आइसकेका छौँ यति बेलसम्म प्राविधिक कक्षबाट यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउन मद्दत गर्ने आत्मीय प्राविधिक मित्र चन्द्रबहादुर विश्वकर्मा रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण र कार्यक्रम मुक्तक संसार ब्लगमा राखिदिनुहुने चिसापानी नेपाल .blogspot.com एडमिनलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता विवेक निवानी अर्को सातासम्मको लागि उजेल गर्न चाहन्छु हवस् त नमस्कार शुभरात्रि I'm not afraid of anything.